नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल वैशाख 18 गते शुक्रबार, वैशाख शुक्ल पूर्णिमा। तदनुसार 1 मे सन् 2026, नेपाल सम्बत 1146, आज बासलाथ्व 15। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ, सरकारका 100 कार्यसूची समयसीमा तोकेरे धमाधम काम शीर्षक दिएर गोर्खापत्र दैनिकले प्रमुख समाचार बनाएको छ। सरकारद्वारा शासकीय सुधार गर्ने लक्ष्य अनुसार सार्वजनिक गरिएको 100 दिनमा गरिने 100 कार्यसूची अहिले धमाधम कार्यान्वयन भइरहेका छन्। बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको पहिलो मन्त्री परिषदको बैठकले निर्णय गरी सार्वजनिक गरिएको शासकीय सुधारका 100 कार्यसूची अहिले आफ्नो कार्य जिम्मेवारीमा परेका निकायले धमाधम कार्यान्वयन गरिरहेका छन्। सबै मन्त्रालय, विभाग, आयोग, प्रतिष्ठान, प्रदेश सरकार र स्थानीय सरकारले समेत समयसीमा र कार्यतालिका नै तोकेर कार्ययोजना कार्यान्वयन गरिरहेका छन्। सरकारको समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापन योग्य र जवाबदेही बनाउन तथा नागरिकको दैनिक जीवनमा प्रत्यक्ष सुधार ल्याउने ढाँचामा रूपान्तरण गर्न नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्ने निर्णय गरी 100 कार्यसूचीलाई कार्यान्वयनमा ल्याइएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव डाक्टर भीष्म कुमार भूषालले 100 दिनमा गरिने 100 कार्यसूची अहिले धमाधम कार्यान्वयन भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार कतिपय निकायले 15 दिन र 30 दिनमा गरिने कार्यको प्रतिवेदन प्रधानमन्त्री कार्यालयलाई बुझाइरहेका छन्। कतिपय विषय भने कानून नै बनाएर कार्यान्वयन गर्नुपर्ने भएकाले उक्त विषयको विधायकी प्रक्रियामा रहेका बाहेक सम्बन्धित निकायले गर्ने विकास निर्माण सेवा प्रवाहसँग सम्बन्धित अन्य काम गम्भीरतापूर्वक नै कार्यान्वयन भइरहेका छन्। यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको नयाँ पत्रिका दैनिकमा शीतल निवासमा अध्यादेश विमर्श शीर्षकको समाचार प्रकाशित छ। सार्वजनिक नियुक्ति पारदर्शी बनाउने, दलीय हस्तक्षेप घटाउने र सेवा प्रवाह चुस्त बनाउन भन्दै सरकारले सिफारिश गरेका 6 मध्ये 2 अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले हिजो जारी गर्नुभएको छ। सहकारी ऐन पहिलो संशोधन र सार्वजनिक खरिद ऐन संशोधन अध्यादेश एकै दिन 2 चरणमा जारी भएको हो र अन्य अध्यादेशहरूबारे शीतल निवासमा विमर्श चलिरहेको छ। त्यहाँ महानिवक्ता नारायण दत्त कडेलले दिनुभएको राय पनि यो समाचारमा उल्लेख छ। राष्ट्रपतिले अध्यादेश अध्ययनको क्रममा छ भन्नुभयो। मैले मन्त्री परिषदबाट निर्णय भएर सिफारिश भएका अध्यादेशको कन्टेन्टमा राष्ट्रपति प्रवेश गर्न मिल्दैन। मन्त्री परिषदले जे सिफारिश गरेको छ जस्ताको त्यस्तै जारी गर्नुपर्छ भने यो महान्यायाधिवक्ता नारायण दत्त कडेलको उहाँले दिनुभएको राय समाचारमा उल्लेख छ। यसैगरी राष्ट्रपतिसँग छलफलमा बस्नुभएका संविधानविद टीकाराम भट्टराईको भनाई यहाँ समेटिएको छ। उहाँका अनुसार संवैधानिक सीमा तथा संविधानको पालना र संरक्षण गर्ने दायित्व भित्र रही प्रधानमन्त्री र दलहरूसँग परामर्श गरी उपयुक्त निर्णय गर्नुहोस् भन्ने सुझाव दिएका छौं। यो टीकाराम भट्टराई संविधानविदको भनाई हो। त्यसैगरी वरिष्ठ अधिवक्ता प्राडा गान्धी पण्डित भन्नुहुन्छ, संसद नबसेका बेला सरकारलाई जरूरी पर्यो भने अध्यादेश ल्याएर काम गर्न पाउँछ। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिले अध्यादेश जारी गर्ने संवैधानिक व्यवस्था छ। विधेयक 15 दिन होल्ड गरेर फिर्ता गर्न सक्ने अधिकार राष्ट्रपतिलाई छ, तर अध्यादेश होल्ड वा फिर्ता गर्ने अधिकार छैन, जस्ताको त्यस्तै जारी गर्नुपर्छ। यो प्रसंग आजको नयाँ पत्रिका दैनिकमा प्रमुख समाचारका रूपमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा पनि अध्यादेश सम्बन्धीकै समाचार प्रमुख समाचारका रूपमा प्रकाशित छ, जहाँ संवैधानिक परिषद सम्बन्धी अध्यादेशमा विगतको आफ्नै कदमले राष्ट्रपतिलाई सकस शीर्षकको समाचार प्रमुख समाचारका रूपमा देखिन्छ। मन्त्री परिषदबाट सिफारिश गरिएका अध्यादेशहरू धमाधम जारी गरिरहनुभएका राष्ट्रपति रामचन्द्र पौडेल, संवैधानिक परिषद ऐन संशोधन गर्ने अध्यादेशले भने सकसमा पर्नु भएको छ। पहिले होल्ड गरिएको अध्यादेशकै प्रावधानसँग मिल्दोजुल्दो व्यवस्था राखेर फेरि अध्यादेश सिफारिश गरिएका कारण जारी गर्ने कि नगर्ने भन्ने दुविधामा राष्ट्रपति पर्नु भएको हो। मन्त्री परिषदले सोमबार संवैधानिक परिषद सम्बन्धी र सहकारी सम्बन्धी दुई अध्यादेश सिफारिश गरेकामा सहकारी सम्बन्धी अध्यादेश राष्ट्रपतिले हिजो जारी गरिसक्नु भएको छ। बुधबार सिफारिश गरिएको सार्वजनिक खरिद सम्बन्धी अध्यादेश पनि जारी भइसकेको छ। संवैधानिक परिषद सम्बन्धी अध्यादेशका विषयमा भने राष्ट्रपति पौडेलले संविधानविद र कानूनविदसँग परामर्श गरिरहनु भएको छ। राष्ट्रपति पौडेलले अध्यादेशका विषयमा महान्यायाधिवक्ता र छ वरिष्ठ अधिवक्तासँग हिजो संवैधानिक परामर्श लिनु भएको छ। नेपाल बार एसोसिएशनका पदाधिकारीसँग आज छलफल गर्ने राष्ट्रपति कार्यालयको तयारी छ। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रमुख समाचारका रूपमा प्रकाशित छ। कान्तिपुर दैनिकबाटै त्रिवीका पदाधिकारीले दिए सामूहिक राजीनामा शीर्षकको समाचार लिँदैछौ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति दीपक अरियाल, रेक्टर खड्ग केसी र रजिस्ट्रार केदार प्रसाद रिजालले सामूहिक राजीनामा दिनुभएको छ। सरकारलाई काम गर्न सजिलो होस् भन्दै उहाँहरूले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छुट्टा छुट्टै राजीनामा पत्र सामूहिक रूपमा बुझाउनु भएको हो। प्रधानमन्त्री सचिवालयका सहसचिव प्रदीप परियारलाई व्हाट्सएपमा राजीनामा पत्र पठाइएको थियो भने विश्वविद्यालयका कर्मचारीले प्रधानमन्त्री कार्यालय पुगेर तीनैजनाको राजीनामा पत्र बुझाउनु भएको थियो। प्रधानमन्त्री तथा कुलपति बालेन्द्र शाहलाई सम्बोधन गरेर राजीनामा दिइएको हो। सरकारको दबाव र हस्तक्षेप भन्दा पनि सहयोगका लागि राजीनामा पत्र बुझाइएको रेक्टर केसीले बताउनुभयो। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकबाटै विदेशमा लुकाएको सम्पत्ति पनि जाँचबुझको दायरामा शीर्षकको समाचार लिँदैछौ। सार्वजनिक ओहदाधारी उच्च पदस्थ अधिकारीले तथा कर्मचारीले विदेशमा लुकाएको सम्पत्ति पनि छानबिनको दायरामा ल्याइने भएको छ। सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको नेतृत्वमा गठित सम्पत्ति जाँचबुझ सम्बन्धी आयोगलाई विदेशमा लुकाइएको सम्पत्ति खोजबिनदेखि विदेश पुगेका सार्वजनिक ओहदाधारी व्यक्ति तथा तिनका परिवार र आफन्तको सम्पत्ति समेत छानबिन गर्ने कार्यादेश दिइएको छ। नेपालमा भ्रष्टाचार गरेर आर्जित कालोधन विदेशमा पुर्याउनेमाथि अनुसन्धान हुनुपर्ने माग उठिरहेकाले त्यसलाई समेत ध्यानमा राखेर सरकारले जाँचबुझ आयोगलाई यसमाथि अनुसन्धान गर्न पाउने गरी स्पष्ट म्यान्डेट दिएको हो। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। हिमाली गोठमा अल्ट्रासाउण्ड सेवा शीर्षकको समाचार गोर्खापत्र दैनिकबाट लिँदैछौ। मुस्ताङको बाराबगुम मुक्ति क्षेत्रका लुलु गाईपालक किसान कर्मा छिरिङ गुरूङले गाईको स्वास्थ्य परीक्षणमा अल्ट्रासाउण्ड र भिडियो एक्सरे जस्तो प्रविधि प्रयोग हुन्छ भन्ने कुरा कल्पनासम्म गर्नुभएको थिएन। तर गाउँमा पहिलोपटक अत्याधुनिक उपकरणसहित पशुविज्ञ टोली पुगेर उहाँका गाईको अल्ट्रासाउण्ड गरी रोग भए नभएको बारे जानकारी दिएपछि उहाँमा खुशीको सीमा नै रहेन। घरपझोङ तीन स्याङका किसान जीवन थकालीले मानिसलाई जस्तै जाँच गर्ने उपकरण गोठमै प्रयोग भएको देख्दा अचम्म लागेको बताउनुभयो। यो प्रविधिबाट पशुमा बाँझोपनको समस्या भए नभएको पहिचान गर्न सकिएको छ, जसले पशुपालनप्रति थप ऊर्जा मिलेको छ। थासाङ लेतेका भैँसीपालक किसान बुद्धि बहादुर सार्कीले टेलिभिजनमा मात्र देखिने यस्तो प्रविधि आफ्नै गाउँमा प्रत्यक्ष देख्दा विश्वास लागेको उल्लेख गर्नुभयो। पशुको उपचार पनि मानिसको जस्तै प्रविधिबाट हुने रहेछ उहाँले भन्नुभयो। हिमाली गोठमा अल्ट्रासाउण्ड सेवा शीर्षकको यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको नागरिक दैनिकमा युवाको गन्तव्य उही विदेश सम्बन्धीको समाचार प्रकाशित छ। नेपाली युवाको वैदेशिक रोजगारीप्रतिको आकर्षण अझै घटेको छैन, उस्तै छ। स्वदेशमै अवसरको आशा कमजोर देखेपछि वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा उल्लेख्य कमी आउन नसकेको हो। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार गत चैत 11 यही वैशाख 13 मात्रै 62,265 नेपाली रोजगारीका लागि विभिन्न देश पुगेका छन्, जसमा पुरूष 55,272 र महिला 6,993 जना छन्। उनीहरू श्रम स्वीकृति लिएर विदेशिएको विभागको तथ्याङ्क छ। औसतमा हरेक महिना 60,000 हाराहारीमा नेपाली रोजगारीका लागि विदेशिने क्रम जारी छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। अन्तर्राष्ट्रिय श्रमिक दिवस, न्यूनतम पारिश्रमिक नपाएको उजुरी बढ़दो शीर्षकको समाचार गोर्खापत्र दैनिकबाट लिँदैछौ। धादिङकी मीनाले काठमाडौँमा आएर घरेलु श्रमिकका रूपमा काम गर्न थालेको 7 भयो। एउटै घरमा घरभित्रको सरसफाईदेखि बुढ़ाबुढ़ीको स्याहार सुसार गर्दै आउनुभएकी मीनालाई गत वर्ष सुन चोरीको दोष लगाएर 3 पारिश्रमिक बिना नै निकालियो। त्यो घरका परिवारले खाएका जुठा भाँडा माझ्ने, टोयलेट सफा गर्ने, जुत्ता मोजा धुनेदेखि घर सरसफाई गर्दै आउनुभएकी मीनाले साप्ताहिक विदाको माग गरेपछि चोर दोष लगाएर 3 पारिश्रमिक नदी कामबाट निकालिएको थियो। मीनाले घर मालिकको ज्यादती विरूद्ध श्रम तथा रोजगार कार्यालय टेकुमा उजुरी गर्नुभयो। उक्त श्रम कार्यालयले मीनाको उजुरीको सुनवाई गर्दै घर मालिकबाट 3 बराबरको लिन बाँकी पारिश्रमिक, 7 साप्ताहिक विदामा काम लगाएको समेत जोडेर क्षतिपूर्ति रकम भराइयो। मीना त एउटा प्रतिनिधिमूलक पात्र मात्रै हुनुहुन्छ। चालू आर्थिक वर्ष 2082/83 9 मीना जस्ताका 450 उजुरी सो कार्यालयमा दर्ता भएका छन्। कार्यालयका अनुसार आएका मध्ये आधा बढ़ी फर्चुट भएका छन्। सो कार्यालयका प्रमुख उदय कुमार गुप्ताले कार्यालयमा आउने उजुरी मध्ये अधिकांश औपचारिक क्षेत्रमा काम गर्ने प्रतिष्ठान विरूद्धका रहेको र अनौपचारिक क्षेत्रका असाध्यै कम आउने गरेको जानकारी दिनुभयो। यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको नेपाल समाचार पत्रमा प्रधानमन्त्री बालेन औपचारिक समारोहमा सहभागी नहुने शीर्षकको समाचार प्रकाशित छ। बुद्ध जयन्तीको अवसरमा परम्परादेखि चल्दै आएको औपचारिक समारोहमा कार्यकारी प्रमुख जाने परम्परा यस वर्ष तोडिने भएको छ। 2570 बुद्ध जयन्तीका अवसरमा तय भएका कुनै पनि समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी नहुने भएपछि यो परम्परा तोडिन लागेको हो। सिद्धार्थ गौतमको जन्म, बोधि, ज्ञान लाभ र महा परिनिर्वाण एकै दिन परेकाले यो दिन नेपाल लगायत विश्वभर पवित्र दिनका रूपमा मनाउने गरिन्छ। यो दिन संयुक्त राष्ट्रको कार्यालयमा पनि विदा दिइदै आएको छ। कार्यव्यस्तताको कारण देखाउँदै प्रधानमन्त्री शाह बुद्ध जयन्तीको अवसरमा पूर्व निर्धारित कार्यक्रममा सहभागी नहुने प्रधानमन्त्रीको सचिवालयले सम्बन्धित पक्षलाई जानकारी दिएको छ। यो समाचार नेपाल समाचार पत्रमा प्रकाशित छ। भन्सारमा विवाद, ट्रक रोकिए शीर्षकको समाचार कारोबार दैनिकमा प्रकाशित छ। चालू आर्थिक वर्षको अन्तिम समयतिर आएर भन्सार बिन्दुहरूमा विवाद सिर्जना भएको छ। सरकारले चालू आर्थिक वर्षमा लक्ष्य गरे अनुसार राजस्व असुली गर्न सकेको छैन। अहिलेसम्मको राजस्व वृद्धि दर 6-7% हाराहारी मात्र छ। यस्तो बेलामा भन्सार नाकाहरूबाट राजस्व असुली बढ़ाउनु पर्नेमा सरकार आफैले विवाद सिर्जना गराएको हो। मुख्य गरी अर्थ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका कारण भन्सार नाकाहरूमा विवाद देखिएको हो। अर्थ मन्त्रालयले तराईका प्रमुख भन्सार नाकाहरूबाट 100 मूल्यभन्दा बढ़ीका सामान ल्याउँदा भन्सार महसुल तिर्नुपर्ने नियम कार्यान्वयनमा ल्याएको छ। यो व्यवस्थाले अवैध व्यापार नियन्त्रणमा सहयोग पुर्याउने भए पनि सीमा क्षेत्रमा बस्ने नेपालीहरूका लागि व्यावहारिक देखिँदैन। यो समाचार कारोबार दैनिकमा प्रकाशित छ। नयाँ पत्रिका दैनिकमा खरबुजा चोर्न आएको भन्दै 9 वर्षीय बालकलाई बाँधेर सड़कमै कुटपिट आरोपमा भोजनाथ पक्राउ, ज्यान कसुरमा मुद्दा चलाइने शीर्षकको समाचार प्रकाशित छ। करेसाबारीको खरबुजा चोर्न आएको भन्दै कञ्चनपुरको बेतकोट नगरपालिका 5 धरमपुरका 9 वर्षीय बालकलाई बाँधेर निर्घात कुटपिट गरिएको छ। स्थानीयका अनुसार बुधबार पोलखरी स्थित चौधर नदीको तटीय क्षेत्रमा फुटबल खेल्ने क्रममा बल भोजनाथको खरबुजा बारीमा गएको थियो। बल लिन जाँदा खरबुजा चोर्न आएको आशंकामा उहाँको दुवै हात खुट्टा बाँधेर निर्घात कुटपुट गरिएको हो। आमा बाबु भारत गएपछि उहाँ मामा घर बस्दै आउनु भएको छ। बालकको हात खुट्टा बाँधेको भिडियो अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएपछि दोषीमाथि कार्यवाहीको माग उठेको छ। भिडियोमा नाथले आज मेरो तरबुजा चोर्छ, भोलि तमरू साइकल चोर्छ, पर्सी तमरू घर फोड्छ भन्दै बालकलाई यातना दिइरहेको देखिन्छ। केही महिलाले बालकको आमा बाबु नभएको भन्दै यातना नदिन भनिरहेको सुनिन्छ। तर नाथले तरबुजा चोर्ने अरू पनि होलान्, म यसलाई मार्छु, बरु जेल जान्छु भन्दै झम्टिरहेको देखिन्छ। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक शंकर भण्डारीलाई धन्यवाद दिँदै दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।